और साथ ही साथ कोविड, और अगर ये मल्टीपल हो गया फिर गर्मी आ चुकी है, डेंगू के केसेस भी रिपीटेडली रिपोर्ट हो रहे हैं, तो ये सारे मिलके खुदा ना खास्ता एक कैटास्ट्रोफिक।
अस्सलाम वालेकुम। पाकिस्तान में इस वक्त रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 11 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। अमरीका ने पाकिस्तान को कोविड-19 से नबरदास्मा होने की इमदाद के तौर पर 100 मेडिकल वेंटिलेटर्स अतिया किए हैं। अमरीकी सिफारतखाने ने एक बयान में जुमे के रोज कहा कि ये सदर ट्रंप की तरफ से पाकिस्तान के लिए एक फराख्तलाना पेशकश है जो इस वबा से निमटने के लिए एक जरूरी और अहम शय है। वॉशिंगटन में पाकिस्तानी सफीर असद मजीद का कहना था कि अमरीका कोरोना वायरस से निमटने की कोशिशों में हमेशा फराख्तलाना इमदाद करता रहा है और पाकिस्तान अमरीका के 10 तरजीही मुल्कों में शुमार होता है। और अब कोरोना वायरस से मुतालिक दुनिया भर की सूरत हाल। अमरीका में रिकॉर्ड 55,000 से ज्यादा केसेस रिपोर्ट हुए हैं। दुनिया में एक रोज के दौरान रिपोर्ट होने वाले केसेस की ये सबसे ज्यादा तादाद है। अमरीका में 1,28,000 से ज्यादा अमवात और मरीजों की मजमूई तादाद 28,00,000 से बढ़ चुकी है। पाकिस्तान में मजीद 78 मरीज दम तोड़ गए हैं, जिसके बाद अमवात की कुल तादाद 4,551 हो गई है। पाकिस्तान में गुज़श्ता 24 घंटों में मजीद 4,087 अफराद में वायरस की तशखीस हुई है। जनूबी एशिया में कोरोना वायरस के फैलाव में सबसे ज्यादा तेजी भारत में देखी जा रही है, जहां जुमेरात को 21,000 नए केसेस तशखीस होने के बाद कुल तादाद 6,27,000 से बढ़ गई है। अफगानिस्तान की वजारत सेहत के ताजा तरीन आदाद शुमार के मुताबिक गुज़श्ता 24 घंटों में कोरोना वायरस के 302 नए केसेस के साथ मुल्क में कोरोना मरीजों की कुल तादाद 32,324 हो गई है। वजारत ने बताया है कि कोरोना की वजह से होने वाली अमवात की तादाद 819 हो गई है, जबकि 17,331 अफराद मुकम्मल तौर पर सेहतियाब हो चुके हैं। इसी दौरान अफगान सदर अशरफ गनी ने अफगानिस्तान के इंस्पेक्टर जनरल के दफ्तर को हुक्म दिया है कि वो कोविड-19 के लिए अतिया किए गए फंड्स के गलत इस्तेमाल के बारे में छानबीन करें, क्योंकि ये दावे किए जा रहे हैं कि सरकारी एहलकारों ने इमदादी फंड्स का गलत इस्तेमाल किया है। अमरीका में जुमेरात के रोज 50,000 से ज्यादा नए केसेस की तस्दीक हुई है। इनमें निस्प केसेस एरिजोना, कैलिफोर्निया, टेक्सास और फ्लोरिडा में सामने आए थे। कहा जाता है कि कोरोना वायरस के केसेस में तेजी से इजाफे की जुज़वी वजह लोगों का मास्क न पहनना और सामाजिक फासला बरकरार न रखना था, जिसे रियासत न्यूजर्सी के गवर्नर फिल मर्फी ने अहमकाना रवैया करार दिया है। दुनिया में इस वक्त कोरोना वायरस के केसेस की कुल तादाद 1,10,00,000 के लगभग है और अमरीका में इस वक्त 30,00,000 मुस्तनद केसेस मौजूद हैं। भारत के आला मेडिकल इदारे इंडियन काउंसिल ऑफ मेडिकल रिसर्च के मुताबिक अंदरून मुल्क तैयार शुदा कोरोना वायरस की पहली वैक्सीन को, जिसका नाम कोवैक्सीन रखा गया है, 15 अगस्त तक लॉन्च किया जा सकता है। ICMR भारत बायोटेक इंटरनेशनल लिमिटेड के साथ मिलकर इस सिलसिले में अपनी कोशिशें तेज कर रही है। इस वैक्सीन का जानवरों पर तजर्बा कामयाब रहा है और उसके इंसानों पर तजर्बे के लिए एक दर्जन इदारों को मुंतखब किया गया है। ICMR ने मस्कूरा इदारों से कहा है कि वो इस सिलसिले में तरजीही बुनियादों पर अपनी कार्रवाई तेज कर दें। दरियासना भारत में एक रोज में कोरोना के 20,000 से ज्यादा रिकॉर्ड केसेस सामने आए हैं। इसके साथ ही भारत में कोरोना के मजमूई केसेस की तादाद 6,25,544 हो गई है, जबकि गुज़श्ता 24 घंटों में 379 अफराद की मौत हुई है। इसके साथ ही अमवात की तादाद 18,213 हो गई है। फैसलाबाद से लाहौर जाने वाली शाह हुसैन एक्सप्रेस शेखुपुरा के मकाम पर कोस्टर से टकरा गई, जिसके 22 कोस्टर में सवार 19 सिख यात्री हलाक हो गए हैं, जबकि 2 बच्चों समेत 8 अफराद जख्मी हुए हैं। कोस्टर में 25 सिख यात्री सवार थे, जो बरास्ता सुच्चा सौदा लाहौर जा रहे थे। शेखुपुरा में फारूकाबाद यात्री रोड पर वाकई फाटक पर कोस्टर ट्रेन की जद में आ गई। पाकिस्तान रेलवे के तर्जमान का कहना है कि हादसा फाटक के क्रॉसिंग पर पेश आया, जिसके बाद रेस्क्यू एहलकारों ने मौके पर पहुंचकर इमदादी कार्रवाइयां शुरू कर दी। हादसे में जख्मी होने वाले अफराद और लाशों को قریبی ہسپتال منتقل کر دیا گیا ہے، جن میں سے 5 افراد کی حالت تشویشناک ہے۔ خبریں ختم ہوئیں۔
یہ وائس آف امریکہ ہے۔ آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں۔ پتہ ہے facebook.com/voaurdu۔
یہ وائس آف امریکہ ہے، پروگرام جہاں رنگ کے ساتھ واشنگٹن سے میں ہوں اسد حسن۔ آج کے پروگرام میں آپ سنیں گے کورونا راؤنڈ اپ۔ اگلے سیگمنٹ میں کورونا وائرس کی جینیاتی ساخت میں کیا تبدیلی آئی ہے، نفیسہ ہود بھائی کی ڈاکٹر احمد سے گفتگو۔ پاکستان کی سیاست ہمارا اگلا موضوع ہے۔ مسلم لیگ نواز کے ایم پی ایس کی ایک بار پھر پنجاب کے وزیر اعلیٰ سے ملاقات۔ سیاسی جماعتوں کے اصول اور دھڑے بندیاں، -1 کے تذکرے۔ اس پس منظر میں مسلم لیگ نواز کی رانما عظمہ بخاری اور تحریک انصاف کے رانما انجینئر افتخار چودھری سے بات کریں گے۔ تعلیمی اداروں میں جنسی طور پر ہراساں کیے جانے کے واقعات، امبرڈز پرسن کے دفتر کو کیسے فعال بنایا جائے، اداروں کے اندر کس طرح کے بین الاقوامی معیار متعارف کرانے کی ضرورت ہے، معاشرے کو کیسے تربیت دی جائے۔ امبرڈز پرسن رخشندہ ناز اور افتخار چودھری اور عظمہ بخاری سے اس بارے میں ان کی رائے لیں گے۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن، اور اس میں کچھ خلاصہ ہم آپ کے سامنے رکھتے ہیں کہ جمعرات کی رات تک پاکستان کے وقت کے مطابق دنیا بھر میں کورونا کے ریفرنس میں کیا اطلاعات سامنے آئی ہیں۔ اگر ہم نے ایک نظر ڈالیں تو پچھلے 24 گھنٹے میں 218,000 سے زیادہ کیسز دنیا بھر میں رپورٹ ہوئے ہیں۔ جب سے کورونا وائرس متعارف ہوا ہے، جب سے کورونا وائرس کا اس دنیا کو سامنا ہے، کسی ایک دن میں یہ سب سے بڑی تعداد ہے۔ پاکستان میں کورونا کے شکار مزید 78 مریض وہ دم توڑ گئے، جس کے بعد ہلاکتوں کی تعداد 4,473 ہو گئی ہے۔ پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران 4,339 نئے کیسز رپورٹ ہوئے، جبکہ 2,500 مریضوں کی حالت پاکستان میں تشویشناک ہے۔ واضح ہے کہ یہ ہم جمعرات کی رات تک کی بات کر رہے ہیں۔ امریکہ میں ایک روز کے اندر 52,000 نئے کیسز رپورٹ ہوئے ہیں۔ وبا کے آغاز سے اب تک یہ امریکہ میں یومیہ کیسز کی سب سے زیادہ تعداد ہے۔ جاپان نے ملک بھر میں کرونا وائرس کے 100 سے زائد نئے کیسز کی تصدیق کی ہے۔ اسرائیل میں کرونا وائرس کے کیسز میں دوبارہ اضافے کے بعد حکام نے پابندیاں سخت کر دی ہیں۔ کرونا وائرس کا پھیلاؤ روکنے کے لیے کچھ علاقوں کو بند کیا گیا ہے، جبکہ لوگوں کو غیر ضروری طور پر گھروں سے نکلنے سے روکا جا رہا ہے۔ جاپان کے دارالحکومت ٹوکیو میں جمعرات کو 107 نئے کیسز رپورٹ ہوئے، جو گزشتہ 2 ماہ کے دوران ایک دن میں سامنے آنے والے کیسز کی ریکارڈ تعداد ہے۔ البتہ حکام کا کہنا یہ ہے کہ ملک میں دوبارہ ایمرجنسی نافذ کرنے کی ضرورت نہیں ہے۔ پاکستان کے صدر عارف علوی کی زیر صدارت جمعرات کو کرونا وائرس سے متعلق ایک اجلاس ہوا، جس میں عید الاضحیٰ کے دوران حفاظتی تدابیر پر عمل درآمد کے حوالے سے بریفنگ دی گئی۔ صدر نے اجلاس کے دوران کہا کہ عید الاضحیٰ کے دوران کورونا سے بچاؤ کے حفاظتی اقدامات پر عمل درآمد یقینی بنانے کے لیے تمام اسٹیک ہولڈرز بشمول علماء اور صوبائی حکومتوں کو اعتماد میں لیا جائے۔ اور یہ تھا ایک راؤنڈ اپ کورونا سے متعلق۔ آپ کو سامعین ساتھ ساتھ یہ بھی بتاتے چلیں کہ کورونا کو دنیا میں آئے ہوئے 6 مہینے مکمل ہو چکے ہیں، اور ماہرین یہ بتا رہے ہیں کہ کورونا وائرس کسی بھی انسان کے جسم میں جانے کے بعد جس طرح سے اثر انداز ہوتا ہے یا جو اس کی میوٹیشن ہے، اس میں بھی بنیادی تبدیلیاں ہو رہی ہیں، اور یہ پہلے سے زیادہ خطرناک بن کے سامنے آ رہا ہے۔ اور اب ہم آپ کو سنواتے ہیں نفیسہ ہود بھائی کی ایک گفتگو، جس میں انہوں نے بات کی ہے ڈاکٹر احمد سے، اور یہ ایکسپلور کیا ہے کہ کرونا وائرس کی جینیاتی ساخت میں تبدیلیاں آ رہی ہیں۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ اس وقت سائنسی تحقیق سے پتہ چل رہا ہے کہ پچھلے سال چین میں پائے جانے والے وائرس میں اتنی جینیاتی تغیرات ہوئیں کہ اب یہ وہ وائرس نہیں جو 2019 میں ووہان شہر میں ابھرا تھا۔ ماہرین کہتے ہیں کہ پچھلے 6 ماہ کے وائرس پر تحقیق نے انہیں اس مرض کو سمجھنے اور اسے قابو میں لانے کے قریب لایا ہے۔ اس سلسلے میں سنیے چین کی جنلن یونیورسٹی میں طب کے شعبے میں قوت مدافعت پر ماسٹرز کے طالب علم ڈاکٹر احمد کے ساتھ بات چیت۔ یہ بتائیں، جو پیسنجرز اس وقت بیجنگ کی ہوائی اڈے پہ اتر رہے ہیں، ان کی ٹیسٹنگ ہو رہی ہے؟ کچھ پتہ چل رہا ہے کہ کس قسم کا وائرل اسٹرین ہے؟
جی ابھی تک جو کورونا وائرس کے جتنی بھی اسٹرین ابھی تک ڈیولپ ہوئے مطلب معلوم ہوئے ہیں وہ 14 ہے, 14 اسٹرین ابھی تک مطلب ڈسکور ہوئے ہیں. تو یہاں پر چائنا میں جو بھی پیسنجر آتے ہیں تو سب سے پہلے تو ان کے سائن سمٹم جو ہے وہ ایگزامن ہوتے ہیں, اس کے بعد ان کے ٹیسٹنگ ہوتی ہے, اور ٹیسٹنگ کے علاوہ بھی ان کو کوارنٹین کیا جاتا ہے 14 ڈیز کے لیے.
اچھا یہ بات بہت دلچسپ ہے کہ پچھلے سال جو چین میں وائرس تھا وہ ویسٹ کوسٹ کے ذریعے شکاگو جب پہنچا تو غالباً اس وقت اس کو ڈی اسٹرین اس میں پایا جاتا تھا, لیکن یہ میوٹیشنز جب ہوئی ہیں, تغیرات ہوئے ہیں, تو وہ تبدیل ہو گیا ہے. اب جب باہر سے لوگ چین کے اندر داخل ہوتے ہیں اور ان کی ٹیسٹنگ کی جا رہی ہے, ظاہر ہے آپ کا یہ شعبہ ہے, کچھ پتہ چلا ہے کہ جو وائرس پہلے ووہان سے نکلا تھا اب اس کی شکل کتنی تبدیل ہو گئی ہے؟
جو چینجز آئی ہے جیسا کہ ابھی تک 14 جو اس کے اقسام ہے اس میں یہ ڈیوائڈ ہوا ہے, تو یہ کم ہے, مطلب یہ اتنا تغیر نہیں ہے جس کے وجہ سے ایک وائرس کی ویکسین اگر ہم ڈیولپ کرتے ہیں تو یہ سب سے اہم بات ہوتی ہے کہ یہ وائرس کی میوٹیشن یا تغیراتی جو رفتار ہے وہ کتنا ہے. اگر وائرس بہت زیادہ جلدی اور بہت زیادہ اس میں تغیر آتا ہے تو پھر اس کا ویکسین نہیں بنتا, لیکن ابھی تک جو اس میں تغیر دیکھا گیا ہے تو وہ صرف اسپائکس پروٹین جو اس وائرس کے سرفیس پہ 100 تک اسپائس ہوتے ہیں, 100 تک, تو اسی میں دیکھا گیا ہے جس کے وجہ سے یہ ہوسٹ کے ساتھ اٹیچ ہوتا ہے. تو یہ آبویسلی جو ابھی مطلب ٹیسٹ میں آ رہے ہیں یہ ووہان والے سے مختلف ہے, کیونکہ یہ وائرس کی اپنی ایک لائف سائیکل ہے, یہ تغیر اس میں آتی رہتی ہے.
اس وقت بتائیے کہ چین میں کس قسم کی احتیاط کی جا رہی ہیں کہ یہ وائرس نہ پھیلے؟
یہاں تو بہت زبردست انتظامات اس وجہ سے ہوتے ہیں, جو ریسنٹلی جو بیجنگ میں جو ایک ویو آیا تھا اس وائرس کا, تو ایک مطلب ایک مارکیٹ تھی جو ہول سیل مارکیٹ تھی اس میں یہ آیا تھا, اور ابھی تک اس کے جو آریجن ہے جہاں سے یہ ہوا مطلب اس کا جو سورس جو ہے وائرس کا وہ ابھی تک نامعلوم ہے کہ یہ کیسے پھیلا تھا, لیکن اس کے بارے میں میں نے آرٹیکل پڑھے تو انہوں اس میں لکھا تھا کہ جو وائرس وہاں سے سمپل سے آئسولیٹ فش جو ہوتا ہے جو کہ یورپ سے آتا ہے, تو جہاں پر اس کو کاٹا گیا تھا تو اس سے انہوں نے سمپل لیے, اس کا جو اسٹرین تھا وہ ریزمبل کر رہا تھا یورپین اسٹرین کے ساتھ. تو چائنا نے پھر یہ کیا کہ جہاں پر یہ وائرس ہوتی ہے تو ان کو پھر یہ ڈیوائڈ کرتے ہیں کہ یہ لو رسک ایریا ہے یا ہائی رسک ایریا ہے, یہ لاک ڈاؤن کرتے ہیں, کمپلیٹ لاک ڈاؤن اسی ایریا کو کرتے ہیں, جو باہر سے بندے آتے ہیں اس کو بھی نہیں چھوڑتے اندر سے باہر جانا, اور اس کے علاوہ یہاں پر ٹیسٹنگ بھی بہت زیادہ ہوتی ہے, مطلب 356,000 ٹیسٹنگ ہوئی ہے بیجنگ میں اس وائرس کے مطلب معلوم کرنے کے لیے کہ کتنے بندوں میں ہے.
جی جو ہماری ڈاکٹر سے بات ہوتی ہے, اب نوجوان بھی اس سے انفیکٹ ہو رہے ہیں, وہاں بھی یہی صورتحال ہے؟
بالکل یہی صورتحال ہے, لیکن ابھی میں چائنا کی بات کروں تو تقریباً یہاں پر کنٹین ہوا ہے وائرس, لیکن ابھی جو ہمارے اسٹوڈنٹس آئے ہیں, جو آپ نے انٹرنیشنل کی بات ہی تھی, اوورسیز جو بندے آتے ہیں چائنا میں, تو ہمارے جو اسٹوڈنٹس ہیں مختلف یونیورسٹیوں نے یہ کہا ہے کہ ہم آپ کی سیٹ 2021 تک ہم آپ کو ایکسٹینشن دیں گے, اور پتہ نہیں چلتا کہ ہم کیا کرنے والے ہیں, آپ لوگوں کو ہم بلاتے ہیں اوورسیز اسٹوڈنٹس کو یا نہیں بلاتے, یہ ابھی تک مطلب یہ شور نہیں ہے.
آخر میں یہ بتائیں کہ جس طرح سے آپ نے کہا کہ میوٹیشنز جو ہیں وہ ابھی تک جیسے 14 اسٹرینز پائے گئے ہیں, اور اس کا ویکسین کو بنانے میں یہ مددگار ثابت ہوگا, تو چین جس طرح سے کوشش کر رہا ہے ویکسین بنانے کے لیے, اس کے بارے میں کچھ بتائیے.
جی میں چائنا میں ایک ویکسین کے وہ ٹرائل جو ہے وہ پورے ہوئے ہیں, اور انہوں نے یہ کہا تھا کہ ہم سب سے پہلے جو ہے اس کو اگر ہم اپلائی کریں گے تو جو یہاں پر آرمی ملٹری ہوتی ہے ان میں پہلے کریں گے, پھر بعد میں لوگوں میں کریں گے, اور دنیا کے ہر کنٹری میں, جیسا اس دن میں ایک ویبینار میں تھا ساؤتھ افریقہ میں بھی بہت سارے ویکسین پر کام ہو رہا ہے, تو یہاں پر ایسی حالت ہے. انشاءاللہ امید یہی ہے کہ تقریباً 7-8 مہینے میں چائنا کے اندر ویکسین جو ہے وہ فلی اویلیبل ہوں گے, انشاءاللہ امید یہی ہے, کیونکہ یہاں پر بہت تیزی سے کام چلتا ہے اس کے اوپر.
یہ تھے جنلن یونیورسٹی میں طب کے شعبے میں ماسٹرز کے طالب علم ڈاکٹر احمد. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن، اور پروگرام کے اس حصے میں ہم بات کریں گے پاکستان کی سیاست پہ. ایک طرف پاکستان تحریک انصاف اور اس کی لیڈرشپ، اس کے اوپر سخت دباؤ ہے اور تبصرے اور تجزیے یہ ہو رہے ہیں مائنس ون کے، اور پرائم منسٹر بذات خود بھی اسمبلی کے اندر کھڑے ہو کے یہ بات کرتے ہیں، اور پھر تجزیہ کار اس بات پہ انالیسس کرتے ہیں کہ ان کو خود یہ کہنے کی ضرورت کیوں محسوس ہو رہی ہے. کیا واقعتاً دباؤ ہے یا نمبرز گیم، چونکہ بہت ہی کمزور اتحاد کے ساتھ بظاہر یہ حکومت کھڑی ہے، اس میں فرق پڑ رہا ہے. دوسری طرف دیکھنے میں یہ آ رہا ہے، ہمارے پروگرام میں بھی تحریک انصاف کے ایک رہنما نے کچھ دن پہلے کہا کہ جو لوگ سمجھتے ہیں کہ تحریک انصاف اکیلی ہو رہی ہے، وہ اپنی، ان کے لفظوں میں، اپنے مرغیوں کو سنبھال کے رکھے، وہ انڈے ہماری طرف دیں گے. اور پھر دیکھنے میں یہ آیا کہ بجٹ اپروول بھی ہوئی اور پچھلے سال کی نسبت بڑے نمبر سے، اور آج ایک بار پھر مسلم لیگ نواز کے 6 اراکین صوبائی اسمبلی، انہوں نے وزیر اعلیٰ سے ملاقات کی ہے، جس کے بعد ایک بار پھر سیاسی طور پہ تبصرے اور تجزیے ہو رہے ہیں. کچھ لوگ یہ کہہ رہے ہیں کہ جی اس سے یہ تو اگر چیف منسٹر کا سٹیٹمنٹ دیکھیں کہ نیا پاکستان ہے اور وہ مضبوط ہو رہا ہے. دوسری طرف دیکھا جائے کوشچن اور تنقیدی سوال یہ کہ یہ نیا پاکستان تو نہ ہوا، یہ تو پھر پرانا پاکستان ہے اگر آپ ایک دوسرے کے ممبرز کو توڑنے کی اس طرح سے کوشش کریں گے. تو عظمیٰ بخاری صاحب ہمارے ساتھ موجود ہیں، مسلم لیگ نواز کے سینئر رہنما ہیں اور پارٹی کے بھی آپ پہ بات کرتی ہیں. عظمیٰ بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا. کیا ہو رہا ہے خاص طور پہ پنجاب میں، اور مسلم لیگ نواز کتنی مضبوط ہے کم از کم اپنی صفوں میں، یا لوگ اس بات کا خدشہ نہیں ہو کہ وہ کسی فارورڈ بلاک یا صورت میں دوسری پارٹی کو جوائن کر سکتے ہیں؟
جی تھینک یو ویری مچ. جی پہلی تو بات یہ ہے کہ یہ جو ایک جو میں نے آپ کے انٹرو سے جو میں نے پلیٹ کیا وہ یہ تھا کہ شاید کوئی ایک بار پھر جو آپ نے کہا کہ جو ہے وہ لوگ جا کے ملے ہیں، یہ وہی لوگ ہیں جو بار بار جا کے مل رہے ہیں.
اچھا
یہ میں تھوڑی سی پہلے تصدیق کرنا چاہتی تھی. یہی 5-6 کا ٹولہ ہے اور یہ کرونک لوٹے ہیں، تو ان کو آپ پہلے ہی پارٹی سے فارغ تقریباً کر چکے تھے. ان کی پارٹی ممبر شپ جو ہے وہ لاسٹ ٹائم بھی جب یہ ملے تھے، ان کو شو کاز نوٹسز ملے، انہوں نے معافی مانگی اور وہ جو ہے ان کی پارٹی ممبر شپ سسپینڈیڈ ہے آلریڈی. اب یہ انہوں نے دوبارہ جو حرکت کی ہے اس کے اوپر، یہ جو آپ نے سوال کیا تھا کہ جی ہم مائنس ون کی بات کر رہے ہیں، وہ تو نہیں، ہم مائنس ون کی بات نہیں کر رہے. مائنس ون کی بات خود وزیر اعظم کر رہے ہیں آن دا فلور آف دا ہاؤس.
میں نے بھی انہیں اپنا نام لیا ہے، میں نے آپ کا نہیں کہا، میں نے بھی کہا کہ پرائم منسٹر نے خود کہا پارلیمنٹ کے اندر.
جی ہاں، اور ان کے وزرا جو ہے وہ مائنس ون کی بات کر رہے ہیں، تو ان کے بیچ میں کچھ چل رہا ہے. اب وہ یہی بتائیں گے اور یہی بتا سکتے ہیں کہ وہ کیا ہے اور کیسے ہے. لیکن دیکھیے، یہ جو ایک پرانی اور گندی روایت ہے پارٹیوں کو میں اندر ہارس ٹریڈنگ کر کے پارٹیوں کو فارورڈ بلاک بنانے کی اور کرنے کی، اس کو اب کم از کم اتنا ٹائم پاکستان کی پالیٹکس میں اور جمہوریت میں ہو گیا ہے کہ اس کو ختم ہو جانا چاہیے. آپ کو یاد ہوگا یہ نئے پاکستان کی، جو بھی آپ کہہ رہے تھے کہ نیا پاکستان میں تو یہ سب نہیں ہوتا، نئے پاکستان میں ایسا کیا ہے جو اچھا ہے جس کو آپ کہیں کہ یہ نئے پاکستان میں ہو رہا ہے؟ اب چیئرمین سینٹ کا الیکشن جو ہے وہ، جب آپ کو یاد ہے کہ ہم نے ان کے خلاف اعتماد کیا تھا، تو وہ کیا ہوا تھا؟ ہمارے ممبر جو ہے وہ جب کھڑے ہو کر جو ہے وہ ووٹ دینے کی باری آئی تو وہ سارے انٹیکٹ تھے، جب وہ پردے کے پیچھے گئے تو وہ
کیا وجہ کیا ہوتی ہے ایسے معاملات میں، اس میں کیا وجہ بنتی ہے؟ اور پھر پارٹی اپنے طور پہ کوئی تحقیقات کرتی ہے؟ اگر ہم سینٹ الیکشن کی طرف ہی چلے جائیں تو کوئی انویسٹیگیشنز کی نواز لیگ نے، پیپلز پارٹی نے، کہ وہ کون لوگ تھے جنہوں نے؟
انویسٹیگیشن اس طرح سے ہو نہیں سکتی نا، یہ کوئی سودا تو ہے نہیں کہ رسید ملی ہو اور آپ اس رسید کو جو ہے وہ دیکھ لیں اور کر لیں، ایسا ہوتا نہیں ہے.
میں کہتا کلامی کی معافی، جب یہی تحریک انصاف جب اپوزیشن میں تھی تو انہوں نے اپنے غالباً 12 اراکین کو شو کاز نوٹس کی اور کئیوں کو فارغ کر دیا تھا اسی بنیاد کے اوپر.
وہ بھی غلط ہے، وہ بھی غلط ہے. اس کے اوپر آپ کو یاد ہو بہت سارے لوگ عدالت میں بھی گئے تھے اور انہوں نے اس کو چیلنج کیا تھا، وہ لوگ جن سے یہ جان چھڑوانا چاہتے تھے، جو ان کو پسند نہیں تھے یا جن کے بارے میں ان کو رپورٹ تھی کہ اگلی دفعہ نہیں جیتیں گے، ان کو فارغ کرنے کا ایک بہانہ جو ہے وہ کیا گیا تھا. یہ کسی کے پاس ریکارڈ ہو نہیں سکتا نا، بیکاز سیکرٹ بیلٹ از دی پرابلم، کہ جس میں آپ کوئی کسی چیز کا ریکارڈ موجود نہیں ہوتا، آپ نہیں کہہ سکتے کس نے ووٹ کس کو ڈالا. مگر اس کے اوپر آگے آتے ہوئے میں یہ کہنا چاہتی ہوں کہ ہم اگر چاہیں، ابھی اگر چاہیں تو نیشنل اسمبلی کے اندر اور پنجاب اسمبلی کے اندر اتنے لوگ ہیں، 60-70 अगर मैं कहूँ तो गलत नहीं है, कि जो हमसे सिर्फ नेक्स्ट इलेक्शन की इश्योरेंस मांगते हैं फॉर द पार्टी टिकट
पीटीआई से,
अगर हम उनको वो दे दें तो जी नहीं जी, वो हमारी पार्टी टिकट मांगते हैं पीएमएलएन से, उनको टिकट दिया जाए पीटीआई के लोगों को, तो वो जो है वो पार्टी को डिफाई करने के लिए तैयार है, लेकिन हम ऐसा कोई डर्टी गेम नहीं खेलना चाहते। हम समझते हैं कि जो आपने सवाल किया था कि क्यों होता है, तो पाकिस्तान की पॉलिटिक्स सब बड़ी क्लियर है, पाकिस्तान की हिस्ट्री बड़ी क्लियर है, आपको मालूम होना चाहिए कि क्यों होता है और कैसे होता है। और इस हुकूमत को तो जितनी फेवर मिली, इस हुकूमत को जितना कंफर्टेबल एटमॉस्फेयर मिला, इनको जितनी वन पेज मिला, वो तो किसी भी हुकूमत को नहीं मिला, हमें मिला होता तो शायद पता नहीं क्या
सही
किया।
उसमें मैं अगेन एकेडमिकली सिर्फ खुद समझने की भी कोशिश कर रहा हूँ और हमारे सामीन भी समझ सकें, जैसे आपने कहा ना कि मुझे भी पता है और हमारे सुनने वालों को भी पता है कैसा क्यों होता है, लेकिन सवाल उसमें यह है कि अगर सियासतदान बाहसियत एक इदारा बाहसियत एक इकाई इतने कमजोर हैं कि किसी भी के भी हांकने पे एक पार्टी से दूसरी पार्टी, दूसरी से तीसरी पार्टी पे चले जाएं, तो फिर जमहूरियत का ववेला किस लिए? फिर तो कोई बात ही नहीं है। अगर पॉलिटिशियन जो जमहूरियत के साथ, भले वो आपकी पार्टी में हो, वो दूसरी में हो, वो तीसरी में हो, चौथी में हो, मैं कलेक्टिवली पॉलिटिशियन एक एस इदारा बात कर रहा हूँ, तो फिर तो बात ही खत्म हो जाती है ना।
प्रिंसिपली यू आर राइट, बट इसमें जमहूरियत को मैं नहीं समझती कि ब्लेम करना चाहिए, चंद लोगों की गलती जो है वो जमहूरियत के लिए गाली नहीं बन सकती। और हमारे जैसे मुल्कों के अंदर जहाँ पर कोई बैलेंस नहीं है, कुछ इदारे हद से ज्यादा ताकतवर हैं, और मुझे ये कहने में कोई आर नहीं है कि पाकिस्तान के अंदर पॉलिटिकल पार्टी और जमहूरियत बहुत फ्रजाइल है, और उस फ्रजाइल होने की हिस्ट्री है, और ताकतवर लोग जो है वो बड़ी आसानी से जो है वो नैब के केस दिखाकर या उसकी धमकी देकर जो है वो बदलवा लेते हैं वाबस्तगियां या फॉरवर्ड क्रॉस बनवा लेते हैं, या अब तो हमारे मुल्क में वीडियो की भी बहुत आपको याद होना चाहिए कि बात कश में किस किस की कौन कौन सी वीडियोस होती हैं, उससे कौन कौन से फैसले ले लिए जाते हैं। अरशद मलिक साहब की वीडियो का आज तक कुछ पता नहीं चला, जिसपे एक थर्ड टाइम प्राइम मिनिस्टर को जो है वो घर भेज दिया गया। ये कुछ प्रॉब्लम यकीनन एक तकलीफ दे इश्यूज हैं पाकिस्तान के पॉलिटिक्स के अंदर, लेकिन इसका कोई सोल्यूशन 2+2 भी नहीं है। ये
अभी करंट इस वक्त सियासत में उज्मा बाहसियत एक चैनल्स पे बैठ के तजिया भी करती हैं, अपनी पार्टी का मौका भी देती हैं, सो आपका मुशाहिदा क्या है फिल वक्त जब हम बात कर रहे हैं? सो जोड़ तोड़ ग्रुप बंदियां अतराफ से ये जारी हैं, या हर कोई अपनी अपनी पार्टी के साथ कमिटेड है और बस बड़े असूलों की बात कर रहा है जो पार्टी लीडरशिप कहती है उसके साथ खड़े?
देखिए मैं किसी के बारे में तो नहीं कह सकती, मैं अपने बारे में कह सकती हूँ कि मैं अपनी पार्टी के साथ कमिटेड हूँ। अब किसी के इसमें क्या चल रहा है ये इसकी गवाही मैं तो नहीं दे सकती, लेकिन एक बात जो मुझे नजर आ रही है अपेरेंटली वो ये है कि पीटीआई की जो परफॉर्मेंस है उसकी वजह से उसके अपने लोग खुश नहीं है, उसके अपने एमपीएस एमएनए जाहिर है हलकों में जाते होंगे, उनको एक पब्लिक प्रेशर बर्दाश्त करना पड़ता होगा, और उसका बहुत फर्क होता है। जिस कॉन्स्टिट्यूएंसी से आप जीत के आते हैं वो आपकी एक सल्तनत होती है छोटी सी, और उसके अंदर अनरेस्ट होगा तो प्रॉब्लम होता है, और इसीलिए जो ये बैड गवर्नेंस है पीटीआई की उसकी वजह से उनके अपने लोग सेटिस्फाइड नहीं है, तो हमारे लोगों का तो वहां जाना इज आउट ऑफ क्वेश्चन। और ये जो लोग जा रहे हैं ये बेचारे अपनी सियासत अपने हाथों से खत्म करने के तरफे रहे, और उन्होंने मैं बड़ा बोल नहीं बोलना चाहती, लेकिन वक्त बताएगा कि पीएमएलएन जो है उसके टिकट के बगैर ये इलेक्ट भी नहीं हो पाएंगे।
तो आखिरी इस पॉलिटिक्स के रेफरेंस में आखिरी
बार बार चैलेंज कर रही हूँ, मैं इसलिए इनको बार बार चैलेंज कर रही हूँ कि मेहरबानी करें, आपने तरक्याती फंड लेके बहुत काम करा लिया ना, 3 दफा मिल लिया वजीर आला को और वो हो गया, अब आप ऐसा करें कि आप इस्तीफा दे दें हमारी पार्टी टिकट से, और पीटीआई की जो है वो टिकट से नेक्स्ट इलेक्शन के अंदर
और वैसे भी एक बड़ी असूल की बात तो खैर ये भी है, अगर तहरीक इंसाफ के ऊपर क्रिटिसिज्म के रेफरेंस में बात करें तो जब आप इस बात के कायल हैं कि एमपी एमएनए के पास तरक्याती फंड होना ही नहीं चाहिए, तो फिर आपने क्या गैरों को क्या या दूसरों को क्यों बुला के इस बात के ऊपर आप तसलियां दे सकते हैं? फिर तो आप डेवोल्यूशन प्लान लेके जी डेवोल्यूशन प्लान होना चाहिए। और होना भी नहीं चाहिए अगर जिन ममालिक की आप बात करते हैं ना, एमपी एमएनए के पास होना नहीं चाहिए, उनको लेजिस्लेटिव बिजनेस में एक्सपर्ट होना चाहिए। उस्मा इस रेफरेंस में ये गवर्नेंस के ऊपर तनकीद है, ग्राउंड रियलिटीज आपके सामने हैं, या नंबर्स के ऊपर मसाइल हैं, प्राइम मिनिस्टर के अपनी जुबान से -1 की डिस्कशंस हैं, حکومت آپ کو ٹائم پورا کرتی ہوئی نظر آتی ہے؟ ایک دعویٰ تو یہ ہے کہ وہ کہتے ہیں ہم اگلی گورنمنٹ بھی یہ بنائیں گے، اور اینالسٹ یہ کہتے ہیں کہ نواز لیگ بھی چونکہ بیٹھ گئی ہے ان میں جان نہیں ہے، پیپلز پارٹی کے اندر بالکل ہمت نہیں رہی ہے، سو میدان کھلا ہے ان کے لیے.
ان کی باتیں سن کے ہنسی آتی ہے، یقین مانیے. اور وہ اس لیے ہے کہ یہ میں سنتی ہو جاتی، اسلام آباد میں جا کے لوگوں کی آنکھیں اور دماغ بند ہو جاتے ہیں. اب مجھے لگتا ہے کہ وہ درست ہے، ان کو گراؤنڈ پہ معلوم ہی نہیں ہے، شاید ان کو آئیڈیا نہیں ہے کہ ان کے خلاف نفرت میں کتنا اضافہ ہو چکا ہے. لوگ ان کو ڈھونڈ رہے ہیں، ان کے خلاف بینر ان کے حلقوں میں لوگوں کے بینر لگ رہے ہیں، لوگ معافی مانگ رہے ہیں ہمیں ان کو ووٹ دینے کی، ہم اللہ تعالیٰ سے معافی مانگتے ہیں، تاجر لگا بل بلا رہے ہیں، سب کر رہے ہیں. تو یہ ان کو گراؤنڈ ریئلٹیز کا اندازہ ہی نہیں ہے. یہ ذرا گراؤنڈ میں نکلے ان کو پتا چلے گا، اور سوال ہی پیدا نہیں ہوتا. اگر خدا نہ خواستہ ان کی ٹرم پورا کرنے کی طرف یہ گئے، تو میں تو نہیں سمجھتی کہ ملک سروائیو کر سکے گا. اور ہمارے لیے ہمارا ملک امپورٹنٹ ہے، پہلے ہی معیشت کا بیڑا غرق کر چکے ہیں، ہر چیز کو ابھی آنے پونے جو ہے وہ بیچنے کے لیے تیار ہے.
ایسا نہیں ہوگا، یہ ملک ہمارا سروائیو نہیں کر سکتا. عثمان بخاری، تھینک یو سو مچ. مسلم لیگ نواز سے آپ کا تعلق، آپ نے ہمیں جوائن کیا، آپ کا بہت شکریہ.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن. آپ نے عثمان بخاری، پاکستان مسلم لیگ نواز، ان کی رہنما کی گفتگو سنی موجودہ سیاسی صورتحال پہ، جس میں مسلم لیگ نواز کے آج 6 اراکین صوبائی اسمبلی نے پنجاب کے وزیر اعلیٰ سے ملاقات کی، اور اس پس منظر میں میڈیا میں کافی خبریں چل رہی ہیں. تو ہمارے ساتھ انجینئر افتخار احمد موجود ہیں، افتخار چودھری موجود ہیں، معافی چاہتا ہوں، ہمارے ساتھ انجینئر افتخار چودھری موجود ہیں، پاکستان تحریک انصاف کے رہنما ہیں، پہلے سینٹرل سیکرٹری انفارمیشن رہے، اب پنجاب حکومت کے ترجمان بھی ہیں، اور کچھ دن پہلے ہمارے پروگرام میں وہ یہ کہہ چکے ہیں کہ جو لوگ یہ سمجھتے ہیں کہ تحریک انصاف کی حکومت کو خطرہ ہے اور ان کو عددی اعتبار سے مشکلات کا سامنا ہو سکتا ہے، ان کے لفظوں کے مطابق وہ اپنی مرغیوں کا خیال رکھیں، ہماری طرف وہ انڈے دے سکتی ہیں. سو کیا واقعتاً کچھ ارینجمنٹس ہو رہے ہیں؟ چیف منسٹر آفس سے یہ کہا گیا ہے کہ یہ نیا پاکستان ہے، اور عمران خان کا پاکستان ہے جو مضبوط ہوگا، کمزور نہیں. لیکن کریٹیکل کوسچن یہ ہے کہ یہ نیا پاکستان کیسے ہوا؟ یہ تو پھر ایک طرح سے 90s والا پاکستان ہو گیا، اگر دوسری پارٹیوں کے لوگ آتے ہیں یا ان کو ترغیب دی جاتی ہے. تو یہ سوال رکھتے ہیں انجینئر افتخار چودھری صاحب کے سامنے. چودھری صاحب بہت شکریہ آپ کا. سیاست میں کیا ہو رہا ہے؟ یہ مسلم لیگ نواز کے لوگوں کو آپ اٹریکٹ کر رہے ہیں، کشش دے رہے ہیں، یا وہ آپ کی جانب آ رہے ہیں؟
بسم اللہ الرحمن الرحیم. سب سے پہلے وائس آف امریکہ شکریہ آپ کا، اور پچھلے ہفتے میں اسی موضوع پہ بات بھی کر چکا ہوں. دراصل یہ میں جس تناظر میں نے بات کی تھی، اگر اس کو آپ وہ چانگا مانگا اسٹائل اگر دیکھیں جو 90s کا آپ نے ذکر کیا ہے، چونکہ آپ ایک زیرک ماشاء اللہ میزبان ہیں اور آپ کی نظر ہوتی ہے سیاست پہ، تو آپ نے غالباً وہ چانگا مانگا والی بات کی ہے جہاں پہ لوگوں کو لے جایا گیا تھا اور خرید و فروخت ہوئی تھی، اور بعض لوگوں کو تو عمرے کے ٹکٹ دے کے مدینہ گرین پیلس ہوٹل میں بھی رکھ لیا گیا تھا. نہیں، بالکل ایسی پاکستان تحریک انصاف نہ کرنا چاہے گی، نہ ہمارے قائد خان کبھی ہمیں اس کی اجازت دیں گے کہ ہم لوگوں کو دولت کی لالچ میں یا عہدوں کی لالچ میں لا کے اپنے نمبرز پورے کریں. دراصل ہوا یہ ہے کہ اب جب پاکستان کی سیاست دیکھی لوگوں نے، نون لیگ والوں نے، اور ابھی بہت پارٹیوں کے لوگ بھی بہت سارے جو ہیں وہ سمجھ چکے ہیں کہ یہ منفی سیاست جو ہے نواز شریف صاحب اور بلاول بھٹو صاحب جو کر رہے ہیں، اس سے پاکستان نقصان ہوگا. تو سارے ہی لوگ جو دوسری پارٹیوں میں موجود ہوتے ہیں وہ لکیر کے فقیر نہیں ہوتے، وہ سچ کا ساتھ دیتے ہیں. اور میں یہ سمجھتا ہوں کہ یہ جو نمبرز ہیں یہ وہ لوگ ہیں جو مایوس ہوئے ہیں. ان لوگوں نے اپنے دور میں اپنی کچن کیبنٹ بنائی، ان لوگوں سے ایم این اے اور ایم پی اے سے میٹنگز نہیں ہوتی تھی. میں آپ کو ایک مثال دے دیتا ہوں کہ مانسیرا سے رکن قومی اسمبلی جو منسٹر بھی تھے قاسم علی شاہ، یہ 90s کی دہائی میں جا کے مدینہ منورہ میں اس ہوٹل کے باہر کھڑے مجھے نظر آئے، جو جہاں سے نواز شریف اوبرائے ہوٹل میں ٹھہرتے تھے. تو میں نے ان سے پوچھا کہ سر آپ یہاں کیا کھڑے، آپ آئے تو حاضری دینے ہیں نبی اکرم صلی اللہ علیہ وسلم کے روزے پہ. انہوں نے کہا جی میں ادھر بھی آیا ہوں، لیکن نواز شریف صاحب سے ملنا ہمارا مشکل ہوتا ہے وہاں پاکستان میں اسلام آباد میں, تو یہاں میرا کوئی کام ہے, میں ان سے ملنے کے لیے ان کے راستے میں کھڑا ہوں.
صحیح.
اب جو حالات ان کے یہ ہیں کہ جب ان کے ممبران جو ہیں ان کو وہاں پہ عزت نہیں ملتی, ان کو احترام نہیں ملتا, تو ظاہر ہے وہ ایک چینج کی طرف آئیں گے, اور ہم جس تبدیلی کا نام لے رہے ہیں یہ اس وقت دیکھے نا.
ایک تبدیلی تو یہ بھی ہے کہ وہ خود اپوزیشن آپ پہ اور آپ کی اپنی پارٹی کے لوگ بھی یہی تنقید کر رہے ہیں کہ عمران خان صاحب ہوں یا تک کہ وزراء ٹیلی ویژن چینل پہ بیٹھ کے وہ کہہ رہے ہیں کہ وزراء تک ہمیں ٹائم نہیں دیتے, یہ ایم این اے کہہ رہے ہیں, الیکٹڈ ایم این اے. سو یہ مسئلہ تو ہر طرف ہے. دوسری بات یہ ہے کہ یہ جو آپ نے بات کی پچھلے اتوار کی, عمران خان صاحب تو خود یہ کہتے ہیں کہ بھائی ایم این اے ایم پی ایس کو کوئی ڈیولپمنٹ کا بجٹ نہیں ملنا چاہیے, اور یہ لوگ جو آپ سے ملے ہیں اور بقول عظمیٰ بخاری کے یہ کرونیکل لوٹے ہیں, اور وہ پہلے بھی مختلف پارٹیاں بدلتے رہے ہیں اور پہلے بھی سی ایم پنجاب سے مل چکے ہیں, سو یہ ان کا مقصد اپنے علاقے کے لیے بجٹ لینا ہے, فنڈز لینا ہے, تو یہ فنڈز کا آس کیوں جبکہ یہ تو آپ کے ایجنڈے میں بھی نہیں تھی کہ ایم پی ایم این اے اس کو فنڈز دینے ہیں.
اچھا پہلی بات تو یہ ہے کہ میں عظمیٰ بخاری صاحب کی بات نہیں سن سکا, لیکن چونکہ آپ ایک باوقار شخص ہیں اور بات انہوں نے یہ کہی ہے کہ یہ لوٹے ہیں یہ کر لیے, تو میں آپ ہی کی وساطت سے اگر وہ میری بات سن سکے میری بہن, تو میں ان سے پوچھوں گا کہ آپ ماضی میں جب پیپلز پارٹی میں تھی تو آپ کے جو بیانات تھے نواز شریف صاحب کے بارے میں اور شہباز شریف صاحب کے بارے میں وہ کیا تھے. اب یہ دیکھیں, اب انسان جب ایک انگلی دوسرے کی طرف اٹھاتا ہے تو اپنے تین چار اس کی اپنی طرف بھی آتی ہیں. تو عظمیٰ بخاری اگر یہ بات کریں تو یہ آپ کے سامعین جو ہے وہ حیران ہوں گے کہ یہ وہ خواتین یہ خاتون ہیں جو ماضی میں وہاں پہ کیا باتیں کرتی تھی اور آج کیا باتیں کر رہی ہیں. دیکھیے بھائی, آپ نے ایک جنرل بات کی ہے کہ عمران خان چاہتے نہیں ہیں کہ ڈیولپمنٹ فنڈ جو ہیں وہ ایم این ایز ایم پی او کو جائیں. یہی وجہ ہے کہ ہم نے کے پی کے میں ولیج لیول پہ لوگوں کو مضبوط کیا, اسٹرانگ کیا, اور ہم یہ چاہتے ہیں کہ ایون 70% انہوں نے اپنے فنڈز اپنے ہاتھوں میں رکھے. ہمیں پتہ بڑی مخالفت کا سامنا کرنا پڑا, اور بلکہ ہم نے 20 لوگ جو آپ کو یاد ہوگا کہ ہم نے وہاں اسمبلی کے نکالے الیکشن میں جانے سے پہلے ہمیں یہ پتا تھا کہ یہ لوگ جو ہے پیسوں کے لیے کھوٹ پوٹ کرتے ہیں, یہ پرانا ایک کلچر ہے. اس کلچر کے خلاف عمران خان اپنے ہاتھوں میں کلاڑا لے کے نکلے ہوئے ہیں اور اس کو کاٹ رہے ہیں, اس کو جڑ سے کاٹنے کی کوشش کر رہے ہیں. ابھی آپ اس کو مکمل مت سمجھیں, عمران خان ان 2 سالوں میں 70 سال کا گن صاف کر چکے ہیں. ابھی بھی ہمارا جو ایم این اے ہے, ہمارا ایم پی ہے, وہ سڑک کی نالی کی چوٹی کی وہ بات کرتا ہے. یہی چیز عمران خان ان کو سکھانے کی کوشش کرتے ہیں کہ جس طرح جہاں پہ جمہوریتیں مضبوط ہیں وہاں پہ, مجھے یہ بتا دیں کیا نیو یارک کا جو آپ کا کوئی الیکٹڈ بندہ ہے وہاں پہ وہ نیو یارک کی کسی سڑک کے لیے بنانے کے بعد کے اوپر ووٹ لیتا
ہے؟
وہ اپنے ایک آئین قانون اور تبدیلی کے لیے جو ملک کی بہتری کے لیے, تو اس کے لیے.
تو پھر پرائم منسٹر گزشتہ روز ہی کیوں کہہ رہے تھے اراکین اسمبلی سے جن سے ملے کہ آپ کو فنڈز بھی ملیں گے, آپ کو ڈیولپمنٹ فنڈز ملیں گے, تو کیا کیا وجہ ہے کہ وہ کمپرومائز کر رہے ہیں یا اس پہ عمل درآمد نہیں کر رہے؟
میں نے ایک پروسیس کی بات کی, میں نے یہ نہیں کہا کہ ہم اس تبدیلی کو مکمل لاگو کر چکے ہیں یا یہ لاگو ہو چکی ہے. اگر ان کے کچھ جائز ایسے مطالبات ہیں جس ماحول میں, دیکھیے جمہوریت کا اپنا موسم ہے, آپ کی جمہوریت کا ٹمپریچر کچھ اور ہے اور پاکستان کی جمہوریت کا ٹمپریچر کچھ اور ہے اور انڈیا کی جمہوریت کا ٹمپریچر مختلف ہے, اور یہاں پہ آپ سوچ نہیں سکتے کہ آپ اگر ایک سکول میں ایک کمرہ بنا دیتے ہیں تو پورا آپ کو شور کرنا پڑتا ہے. جی میں نے
کوئکلی سر اگلے پہ جاتے ہیں, پرائم منسٹر صاحب کا جو سٹیٹمنٹ ہے, پوائنٹ ٹیکن سر, پرائم منسٹر صاحب کا سٹیٹمنٹ پارلیمنٹ کے اندر, اس کے بعد پھر آپ نے دیکھا ہے کہ تجزیے تبصرے یوٹیوب ولاگر سب اس پہ بات کر رہے ہیں کہ وزیراعظم کو کیوں یہ کہنا پڑا مائنس ون کا, تو کیا واقعی ان کی ایسی بات ہے؟ عظمیٰ یہ کہتی ہیں کہ چونکہ عوامی اعتماد بھی یہ پارٹی کھو چکی ہے اس لیے اب ان کو یہ خدشے ہیں, تو یہ تو یہ ٹرم بھی پوری کر گئے تو ملک کے لیے خطرہ ہوگا. اس پہ میں آپ کی ٹیک لینا چاہوں گا, کیا واقعی عوامی اعتماد میں کمی آ چکی ہے تحریک انصاف کے لیے اور اس کی لیڈرشپ کے لیے؟
دیکھیے جی, پہلی بات تو یہ ہے کہ میں اپنی عظمیٰ بہن سے یہ پوچھوں گا کہ نمبرز جو تھے وہ بجٹ پاس کرنے میں وہ کیا پہلے سے کم تھے یا زیادہ تھے؟ کیا بجٹ پاس ہوا آپ کی نیشنل اسمبلی میں
29 کی بجائے 41 ووٹوں کی برتری سے یہ پاس ہوا, یہ دوسرا بجٹ, پچھلا بجٹ
ابھی پنجاب میں بھی پاس ہوا. گزارش میں کہنا چاہتا ہوں کہ جو مائنس ون کی بات ہے, ایک خواب تو لوگ دیکھتے ہیں, اس کے اوپر میرا کالم بھی آ رہا ہے, اور خواب خواجہ آصف صاحب نے یہ دیکھا کہ ہم इमरान खान के अलावा सबको कबूल करने के लिए तैयार है। बाबा ये तो आपकी ये नहीं है कि अनोखा है आप और खेलने को आप जान मांगते हैं या लड़ले हैं कि आप जी इसके बगैर जो है ऐसा कर लेंगे। मैं आपको एक बात बता दूं, इमरान खान के लिए इक्तदार कभी भी इम्पोर्टेंट नहीं रहा। मैंने तो शुरू में भी ये कहा था कि अगर किसी वक्त इमरान खान के ऊपर ऐसे प्रेशर डेवलप किए गए तो ये वो शख्स है, ये कहेगा कि ये पकड़ो अपना इक्तदार और मैं वापस अवाम के पास जाता हूँ। आज कोई भी सर्वे आप करा के देख लें, आपने चाहे वो फेक अकाउंट था वो दलाल चौधरी का, चले मान लिया वो फेक अकाउंट था, उसी अकाउंट के ऊपर पूछा गया लोगों से कि क्या आप इमरान खान के साथ हैं या नवाज शरीफ के साथ हैं, तो 1000 लोगों ने राय की और 92% लोग जो है इमरान खान के फेवर में थे। इनके पास कुछ नहीं है, ये चले हुए कारतूस हैं, ये ठुस ठुस की आवाजें निकालेंगे, कभी असेंबली पे निकालेंगे। उन्होंने मुल्क को लूट के असद साहब इस मुल्क का दिवालिया कर दिया, ये तो अल्लाह ने बचा लिया कि इमरान खान की
हुकूमत आपको मुद्दत पूरी करती हुई नजर आती है। ये सवाल हमने उनसे भी किया
जी, हम तो सर अभी इस मसले पे लगे हुए हैं कि 2023 में जब हम री इलेक्ट होंगे हम कौन कौन सी चीजें ना कर चुके हैं उनके ऊपर हम अमल करेंगे। हम तो इसके ऊपर वर्क कर रहे हैं, अल्लाह के ऊपर हमें पूरा भरोसा है, पूरी अवाम के ऊपर ये मुद्दत भी पूरी होगी और 2023 अल्लाह जिंदगी दे। मैं ये कहता हूँ कि एक घड़ी का किसी को नहीं पता होता कि कल क्या होगा, लेकिन हमें पूरी
आप कॉन्फिडेंट है। बहुत शुक्रिया आपका इंजीनियर इफ्तिखार चौधरी साहब, स्पोक्स पर्सन पंजाब गवर्नमेंट पाकिस्तान तहरीक इंसाफ, आप हमारे साथ थे, आपका बहुत शुक्रिया।
जब रेडियो हो दूर और खबरें हों अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और प्रोग्राम के इस हिस्से में हम बात करेंगे हरासां किए जाने के वाकयात, वो भी तालीमी इदारों के अंदर। कुछ महीने पहले सामिन आपको मालूम है कि बलूचिस्तान यूनिवर्सिटी से वाकयात सामने आए थे जिसमें ख़वातीन तालबात ने और तलबा दोनों की तरफ से ये शिकायत थी कि उनको हरासां किया जा रहा है और उनको ब्लैकमेल किया जा रहा है जिसमें एडमिनिस्ट्रेशन के लोग इन्वॉल्व हैं। फिर उसके बाद ये मामला ओम्बड्स पर्सन के पास गया। अब ये मामला जो है इस तरह के वाकयात अब पंजाब और पंजाब के अंदर भी निजी तालीमी इदारों में से सामने आ रहे हैं। बड़े बड़े तालीमी इदारे हैं, बड़ा नाम है उनका, लेकिन देखने में अभी तक जो ये आया है ऑब्जर्वेशन आपके साथ शेयर कर रहा हूँ, फिर अपने पैनलिस्ट के पास जाऊँगा, कि बदकिस्मती से ये हरासमेंट के जो वाकयात हैं ना, इनको इन्वेस्टिगेट करने के लिए लेजिस्लेशन की हद तक तो कुछ सेंसिटाइज होती हुई नज़र आती हैं हुकूमतें और सूबे, लेकिन इस तरह के वाकयात को जब इन्वेस्टिगेट करने की बात हो तो वो एक्सपर्टी, वो स्पेशलिटी, वो उसका फुकदान नजर आता है कि किस तरफ जाना है। ओम्बड्स पर्सन भी मौजूद हैं और लेकिन ओम्बड्स पर्सन का ऑफिस कितना इक्विप्ड है, कितना ट्रेंड है, ये सारी चीज़ें हम जानते हैं कि पाकिस्तान में हरासा किए जाने के वाकयात या शिकायात उनका एक फेयर एनालिसिस, फेयर ट्रायल कैसे मुमकिन है। रक्षंदा नाज साहब हमारे साथ मौजूद हैं, वुमेन एम्पावरमेंट, वुमेन राइट्स की एक बड़ी आवाज़, और इस वक्त वो खैबर पख्तूनख्वा के अंदर ओम्बड्स पर्सन भी हैं। हमें पंजाब हुकूमत के तर्जमान इंजीनियर इफ्तिखार चौधरी साहब ने ज्वाइन किया है, सो उनका भी बहुत शुक्रिया। रक्षंदा थैंक यू सो मच आपने हमें ज्वाइन किया, चौधरी साहब आपके भी हम ममनून हैं,
बहुत शुक्रिया। थैंक यू जी,
जी रक्षंदा, वैसे तो ज़ाहिर हरासमेंट जो है ना बदकिस्मती, मेरी एक ऑब्जर्वेशन है कि अभी तो इसकी तारीफ ही वाजे नहीं है। हम अमरीका में बैठे हैं, हमें तो तरबियत दी जाती है, हर साल ट्रेनिंग हमारी होती है कि हरासमेंट है क्या और क्या नहीं है, कौन सा इवन जोक सुना देना जिसका ताल्लुक एथनिसिटी से हो, जिसका ताल्लुक वल्गैरिटी से हो, जी हाँ, तो हमें पता है कि हैरेसमेंट क्या है क्या नहीं है और अंदाजा होता है, लेकिन पाकिस्तान में शायद लोगों का मकसद हैरेसमेंट नहीं होता बहुत सारी जगहों पे, लेकिन वो हैरेसमेंट होती है। पहले तो अवेयरनेस पे आ जाते हैं, फिर हम आते हैं कि तालीमी इदारों के अंदर ये ब्लैकमेलिंग, खुली हैरेसमेंट, इसके वाकया तदारों कैसे होगा, सो हैरेसमेंट पे आपकी राय।
देखिए ये बिल्कुल आपने सही कहा, इसीलिए जब हमने यहाँ पे अपना ऑफिस स्टार्ट किया और अभी आपने रिसेंटली देखा भी होगा कि हमने एक टूल किट लॉन्च की है
कि लोगों को पता होना चाहिए कि हेरासमेंट क्या है और सेक्सुअल हेरासमेंट क्या है, और इदारों में जो कमेटीज हैं उनका रोल कितना है, क्योंकि जिन इदारों में इंक्वायरी कमेटीज इफेक्टिवली काम करी है तो वहां पे डेटरेंस है। और मैं समझती हूँ कि जो रिसेंट मामला हुआ है टीआई खान में अप्रैल में, मार्च और अप्रैल में वो पूरा प्रोसेस चला है, मैंने खुद भी वहां पे एक दिन ओपन कोर्ट की थी, लेकिन मैं लीगल फ्रेमवर्क का भी मैं बताना चाहूंगी कि उसके थोड़े से गैप्स हैं यूनिवर्सिटीज कॉलेजेस और स्कूल्स के हवाले से, इस वजह से वहां पे होता है, इसको इम्प्रूव करने की जरूरत है। तो बेसिकली मैं समझती हूँ कि जो रिसेंट सिंडिकेट ने फैसला किया है गोमल यूनिवर्सिटी में, एक तो उन्होंने वहां पे सफाया किया है, गो कि मेरी ओपन कोर्ट में एक खातून भी सामने नहीं आई, क्योंकि एक अवेयरनेस का भी मसला है, दूसरा ट्रस्ट का भी मसला है कि एंड में होगा क्या। तो मैं समझती हूँ कि अवेयरनेस बहुत जरूरी है, इसीलिए हमने बहुत जोर दे केपी के अंदर कमेटियों को बनाया, चाहे वो प्राइवेट थे चाहे वो एजुकेशन इंस्टीट्यूशन थे। ये जो हमारा लीगल फ्रेमवर्क है ना, इसके अंदर एक इशू है कि हायर कमीशन का एक अपना कोड ऑफ कंडक्ट है, उसकी वजह से हमें रेजिस्टेंस आती है एजुकेशन इंस्टीट्यूशन से। हम कोई ना कोई रास्ता निकाल के, हमने तो बाकायदा नोटिसेज इश्यू किए हैं, इवन एक इंस्टीट्यूट के तो दो वीसीज को मैं नोटिसेज इश्यू कर चुकी हूँ और उन्होंने रिस्पेक्ट किया है और वो आए हैं। तो लेकिन ये इंडिविजुअल बेस नहीं, ये लीगल फ्रेमवर्क के अंदर एक गुंजाइश होनी चाहिए। ये जो करंट लॉ है, अनफॉर्चुनेटली हम पांचों ओम्बड्स पर्सन पाकिस्तान में मिलने वाले थे, लेकिन कोविड 19 की वजह से हमारी वो एक्टिविटी कैंसिल हुई। हमने एक नेशनल कमीशन ऑन द स्टेटस ऑफ वेमेन के साथ मिलके इसको बेहतर करने के लिए बाकायदा गवर्नमेंट इंस्टीट्यूशंस के साथ मिलके, क्योंकि साइबर क्राइम की जो हैरासमेंट है वो भी इसके साथ लिंक हो गई है।
क्या आप तजवीज करेंगी कि सबसे पहले तो जैसे आप पांचों ओम्बड्स पर्सन है, आपका ऑफिस है, आपके साथ जितनी आपकी मशीनरी है, उनको देमसेल्फ जो इंटरनेशनल स्टैंडर्ड्स हैं हेरासमेंट के और उसकी इन्वेस्टिगेशंस के तरीके हैं, उससे पूरी तरह आगाही के लिए एक कंप्लीट ट्रेनिंग दी जाए? आप सारे लोग नहीं जा सकते तो बाहर से लोग बुलाए।
मैं आपको एक बात बताऊं, मैं आपको सॉफ्ट कॉपी भेज दूंगी, क्योंकि अगर कोई आपका लोकल ऑफिस यहाँ से लेना चाहे तो वो हमारी टूल किट भी ले सकते हैं। हमने बिल्कुल इंटरनेशनल स्टैंडर्ड और पाकिस्तानी लॉ को लेके हमने कम्प्रीहेंसिव एक 82 पेजेस की टूल किट हर कमेटी मेंबर्स के लिए और लोगों के लिए बनाई और बड़ी तादाद में पब्लिश की, उर्दू और इंग्लिश दोनों में।
ये तो बहुत अच्छी बात है।
अभी मैसेजेस आने वाले हैं, ऑलरेडी एनिमेशन हमने पश्तो उर्दू सराइकी पंजाबी में हमने डेवलप किए ताकि लोगों को, तो ये बहुत जरूरी।
मैं ऐसे पहले कि इफ्तिखार चौधरी साहब के पास जाऊं, तो ये तो बड़ी सुन के खुशी हुई कि पूरा लिटरेचर मौजूद है, पूरा होमवर्क हुआ है, पाकिस्तान के लीगल फ्रेमवर्क के अंदर उसको कंपेटेबल बनाया गया है। तो रक्षिता साहब, क्या आप ये चाहेंगी, जैसे मैंने अपनी मिसाल दी कि हमारे लिए ये मैंडेटोरी है, मेरी सैलरी रुक जाएगी अगर मैंने वो ट्रेनिंग नहीं की है, तो भले वो ऑनलाइन ट्रेनिंग है, कि तमाम एम्प्लॉइज अगर यूनिवर्सिटीज हैं, स्कूल्स हैं, तो जाहिर है उनके लिए लाजिम हो कि वो ट्रेनिंग लें।
हाँ, देखिए, हमने एक डेटाबेस बनाया है, ये पाकिस्तान में पहला डेटाबेस है कि जिसमें तमाम जो इंक्वायरी कमेटीज हैं उनके लिए हमने बनाया है ये डेटाबेस और नोटिफाई कराया है। केपी में तो हमने 100% कमेटीज बना दी है और ये एक्सपीरियंस हम बाकी प्रोविंसेस के साथ भी शेयर करें। मसला हमारे यहाँ पे ये है कि कमेटीज समझती हैं कि वो सिर्फ केस से डील करेंगी। कमेटीज का रोल है कि वो डिपार्टमेंट के इंस्टीट्यूशन के अंदर डेटरेंस भी करें और लोगों को अवेयर भी करें, ये लॉ है और एचआर की पॉलिसी के साथ बहुत सारे इंस्टीट्यूशन में पाकिस्तान में ये मैंडेटरी हो गया है कि आपने हैरासमेंट पॉलिसी को साइन करना है।
एग्जैक्टली, ये बहुत जरूरी है। अभी तो प्रॉब्लम ये हो गया कि केस हो तो पता नहीं चलता कि जाना कहाँ है। इंजीनियर इफ्तिखार चौधरी साहब, बहुत शुक्रिया आपका भी, आप इस सेगमेंट में हमारे साथ मौजूद हैं। अभी पंजाब से केसेस आ रहे हैं, प्राइवेट इंस्टीट्यूशन हैं,
اور بڑے نام ہیں, میں ان کا نام نہیں لینا چاہوں گا, کہ وہاں پہ طالب علموں کو ہیراسمنٹ کا سامنا آئیں. ایون بعض طالب علم بھی ارسٹیگیٹ ہوئے ہیں کیونکہ انہوں نے کچھ میمز بنائی ہیں جو ادارہ سمجھتا تھا کہ یہ اس میں نہیں آتی ہیں. میں جی جاننا چاہوں گا کہ کوئی میکنزم پہلے کیا ان پلیس ہے, یا صرف یہ کہ جیسے ماضی میں ہوتا آیا ہے کہ یہ خبر آئی ہے, یہ شکایت آئی ہے, فائر, آپ انگلی کے اشارے سے کسی کو بھی نکال دیں. کیا یہ سلیوشن ہے, یا جیسے ہم رکشندہ سے بات کر رہے تھے کہ پورا ایک سسٹم, ایک میکنزم انوالو اور ایوالو ہونا چاہیے, ہے اس پہ کوئی سوچ بچار ہے؟
دیکھیں جی, پہلی بات تو یہ ہے کہ جو چیز رکشندہ محترمہ نے کہی مجھے بڑا اچھا لگا, کہ کے پی کے سے ایک بڑا, ایک ایسی سوسائٹی پہ جہاں پہ اس طرح کی چیزیں کرنا ہی ایک بڑا, میں سمجھتا ہوں کہ ایک جہاد ہے. اور میں سب سے پہلے وائس آف امریکہ کی وساطت سے ان کو میں مبارکباد پیش کرتا ہوں کہ جو انہوں نے AG2 پیجز کی ایک جو سافٹ کاپیز پہ پورا ٹول کٹ بنائی ہوئی ہے, اور مجھے پورا یقین ہے کہ پنجاب اس سے پیچھے نہیں ہے. اگرچہ یہ سوال جو آپ کا میرے لیے ایک اچانک سوال تھا, وغیرہ میں ریپیئر ہو کے آتا کہ ہم نے پنجاب میں اس کے اوپر پریکٹیکلی کیا کام کیا. لیکن اتنا ضرور ہے کہ جو کے پی کے میں ہماری حکومت کام کر رہی ہے, پنجاب میں بھی اس کے اوپر کام کر رہے ہیں. آج مراد راز صاحب نے اس کے اوپر پوری ڈیٹیل ایک پریس کانفرنس کی ہے. یہ افسوسناک واقعات جو ہیں یہ پہلے بھی ہوتے رہے ہیں, لیکن اب ان کو نوٹس کیا جا رہا ہے. اب ہم معاشرے میں جہاں ہم کھڑے ہیں, ہم دنیا سے الگ نہیں رہ سکتے, ہم کسی آئی لینڈ کے بندے نہیں ہیں. اگر انسانوں کی توہین جہاں کہیں بھی ہوگی اور اس کے اوپر اگر امریکہ میں ایکشن ہو رہا ہے, تو چلیں امریکن سوسائٹی اور برٹش سوسائٹی, اس کو آپ کہہ لیں کہ کئی بہت سارے سال ہم سے ایڈوانس
ہیں. آپ پارٹی کے سزارے رولنگ پارٹی ہے, تحریک انصاف, آپ اس کے تھنک ٹینک میں بھی رہے ہیں. سو آپ اس کو انڈورس کرتے ہیں کہ اس طرح کی جو ٹریننگز ہیں وہ مینڈیٹوری ہوں, اس کو سسٹم کا حصہ بنایا جائے؟
اٹس ویری امپورٹنٹ. آپ, میں آپ کو ایک یقین دہانی کراتا ہوں کہ جو ایچ آر ہیں ان کے اوپر یہ سارے ماڈیولس وغیرہ ہیں, یہ لوگوں کو پڑھائے جائیں گے اور یہ مینڈیٹری ہوگا. اس میں اساتذہ بھی شامل ہو گئے ہیں, اسٹوڈنٹ لیڈرشپ کے بھی ہم اس کو پینل لائیں گے اور یہ اویئرنیس دیں گے. دیکھیے ایک بات جو سب سے بڑی سوسائٹی جو پاکستان کی ہے, اس میں یہ ہوتا ہے کہ جب کسی لڑکی کی انوالومنٹ کسی چیز میں ہو جاتی ہے تو بہت سارے پریشر وہ برداشت کر کے چپ کر جاتے ہیں. اس کو بتایا جاتا ہے اس سوسائٹی کے اندر کہ اگر تم بولو گی تو تمہارا فیوچر تباہ ہو جائے گا. اس چیز کی ٹیچنگ جو ہے بہت زیادہ
اس کی ظاہر ہے. دیکھیں یہ چیز بھی میں نے عظما سے بھی لکھا کہ یہ پولیٹیکل لیڈرشپ کی طرف سے یہ بھی آنا چاہیے کہ والدین کو اویئرنیس ہو. رکشندہ صاحبہ یہ بتائیے گا, آپ نے 82 پیجز کی ایک باقاعدہ ایک ڈاکومنٹس کی بات کی ہے, بہت اپریشیبل ہے. آپ سے یہ کہنا چاہوں گا کہ کیا یہ ممکن ہے کہ اس کو ون پیج, ایک جیسے بروشر پمفلیٹ ہوتا ہے کہ یونیورسٹی اسکولز دفاتر میں بھیجا جائے کہ کیا ہیراسمنٹ ہے کیا نہیں ہے, کہ موٹے موٹے نقطوں سے تو لوگ فوری طور پہ آگاہ ہو سکیں, واقف ہو سکیں, آپ اس کی سفارش کریں گے؟
دیکھیں یہ ون پیجر میں ڈیڑھ, میں نے دیکھیں, ایک تو میں سمجھتی ہوں کہ اس وقت جو پولیٹیکل لیڈرشپ ہے نا کے پی میں,
جی
انہوں نے مجھے میرے انیشیٹیوز کو بہت سپورٹ کیا ہے. یہ جو میں نے اوپن کورٹ کا ذکر کیا ہے, تو وہاں پہ ملیہ نثار ہے ہماری ایم پی اے, انہوں نے وہاں سے سپورٹ کیا. ہمارے ایک اور امین ڈنڈا پور ہے, انہوں نے بڑا سپورٹ کیا اس کو. اسی طرح اسپیکر آف دا اسمبلی تیار تھے, ہم نے سب موڈیلٹی طے کر لی تھی, فلیگ بھی تیار ہو گیا کہ اسمبلی کے اندر وہ کوڈ آف کنڈکٹ ڈسپلے کر رہے تھے مشتاق غنی صاحب. تو میں سمجھتی ہوں کہ جب آپ کی ایک اسٹرانگ پولیٹیکل ول آ جائے نا, پھر آپ کے لیے راستے کھلتے ہیں. دوسرا, ہم نے ون پیجر بھیجا اور ہم نے مینڈیٹری کیا, اور 1 جنوری 2020 کی ڈیڈ لائن تھی میرے نوٹس میں کہ اس کے بعد کسی انسٹیٹیوشن کے اندر اگر کوڈ آف کنڈکٹ ڈسپلے نہیں ہوگا تو آپ کو فائن ہوگا. ہمارے اب آپ ریڈیو میسجز اردو میں ڈیفینیٹلی آپ سنیے گا, اس میں ہم اناؤنس کر رہے ہیں کہ اگر کسی ڈپارٹمنٹ میں, چاہے وہ گورنمنٹ کا ہے کہ نان گورنمنٹ ہے, ایجوکیشن انسٹیٹیوشن ہے, وہاں انکوائری کمیٹی نہ ہوئی اور آپ کا یہ کوڈ آف کنڈکٹ نہیں ہوا تو آپ کو فائن. ہم نے ہاسپٹل کے فلورز پہ لگوا دیا ہے. میں یہ نہیں کہتی کہ سارے کے پی میں ہو گیا ہے, لیکن ہم نے, ہمارے لیے جتنا پاسبل ہو سکا ہے ہم نے گورنمنٹ میں 100% ٹارگیٹ جو ہے اچیو کیا ہے. ہمارا ڈیٹا بیس अवेलेबल है, आप उसको एक्सेस कर सकेंगे कुछ दिनों में। तो ये और कि कहाँ कमेटीज है कहाँ नहीं है, तो मैं ये कह रही हूँ कि ये बिल्कुल जरूर है, हमने बनाया है वो वन पेजर भी मटीरियल बना है और बड़ी बल्क में, और हम बाकी प्रोविंसेस में अपना मटीरियल भी भेज रहे हैं, क्योंकि ये जो मैं इनिशिएटिव बता रही हूँ ये पाकिस्तान में पहली दफा इनिशिएटिव इसमें से कुछ हुए हैं। डेटाबेस हो गया या जो हमने राउंड ऑफ ट्रेनिंग शुरू की हुई है, पहले इन पर्सन थी और अब हम वेबिनार्स के ऊपर भी कर रहे हैं, और 10-10 लोगों को SOP को फॉलो करते हुए सोशल वेलफेयर के ट्रेनिंग इंस्टीट्यूट में रूम में ये हमारी ट्रेनिंग शुरू है लोगों के
ये साथ। बड़ी अच्छी बात है, ऑफ कोर्स इस नौयत की ट्रेनिंग होती है। सिर्फ आपने लिसनर्स के लिए एक और जुमला कि इसकी हसासियत ये है, पता नहीं मैंने इसमें जिक्र किया है नहीं है, कि अगर हम जोक्स भी सुना देते हैं ना जो एथनिक रेशियल प्रोफाइलिंग करते हैं या उसको उसकी तजहीक का सबब बनते हैं, जात पात से बुलाते हैं, नाम टेढ़े और उल्टे करके बुलाते हैं, तो ये भी हैरेसमेंट है। सेंसिटाइज होना चाहिए, माशरे को भी हसास होना चाहिए, ह्यूमन डिग्निटी, इंसानी एहतराम, इंसानियत की जो रिस्पेक्ट है उसके लिए सोसाइटी को भी थोड़ा सा अपने आप को सेंसिटाइज करने की जरूरत है। कई एक ऐसी चीजें हैं जिसमें शायद अगर हम एक उस सर्टन एनेक से देखें जिसमें हमारी तरबियत हुई है, तो हमें भी आके शुरू में अजीब लगता था, शायद हंसी आती थी कि अच्छा ये भी ऐसे होता है, लेकिन अब दिल कबूल करता है कि ये ह्यूमन डिग्निटी के अगेंस्ट हैं चीजें, और वाकईतन ये हैरेसमेंट है या सेक्सुअल हैरेसमेंट है। और इवन दोनों अपने पैनलिस्ट से कहना चाहूंगा, रक्षंदा साहब भी और इंजीनियर इफ्तिखार साहब भी, कि इवन हैरेसमेंट को जो लोग टूल भी बना लेते हैं ना कि किसी भी मेल कोलीग के खिलाफ कंप्लेंट है तो बस हैरेसमेंट का डाल दें, तो उसको भी बकायदा स्कैन करने का एक तरीके हैं, मौजूद हैं। ये नहीं है कि मैं इल्जाम से ही जो है ना वो बंदा फारिग हो जाएगा या उसकी तकलीफ होगी। पिछले दिनों
यूनिवर्सिटी आपकी बात कर रही हूँ, अगर आप इसका प्रोसेस फॉलो करें, कोई कमेटी इसका प्रोसेस फॉलो करे, या जब ये ऑम्बड्स पर्सन के पास आती है वहां पे ये कंप्लेंट आती है तो फॉलो किया जाए, इसमें आपके सामने चीजें निकल कर आ जाए।
बिल्कुल बिल्कुल,
इसके प्रोसेस
वो वाकई वो जिस तरह आप कहते हैं ना, क्वेश्चन आंसर आप करेंगे तो सच निकल आएगा। ये जरूरी नहीं होता कि हर जगह मतलब खातून ही सच कह रही होगी, जब उसको क्वेश्चन उठाए जाएंगे, सवाल किए जाएंगे, पूछा जाएगा, तो फिर वो क्या कहते हैं ना कि वो दूध का दूध और पानी का पानी हो जाता जब
इन्वेस्टिगेशन मालूम ही नहीं थी कि कैसे होनी है, कहाँ होनी है, वो प्रोफेसर साहब बेगुनाह साबित हुए लेकिन उन्होंने सुसाइड कर लिया, खुदकुशी कर ली।
मैंने कॉलम उसी पे लिखा था, रक्षंदा अगर इजाजत दे, मैंने कॉलम लिखा था कि भाई मर्द की भी इज्जत होती है, मर्द के ऊपर अगर कोई इल्जाम लग जाएगा तो अपनी खातून को, अपनी बीवी को और अपनी
को,
बेटी को, घर वो कैसे सामना करेगा। और वो ये वाकई हुआ कि प्रोफेसर साहब के साथ हुआ तो उन्होंने खुदकुशी कर ली, तो ये दोनों तरफ देखना
एक फाइन बैलेंस,
खूबसूरत हवा है। मैं समझता हूँ ये इतनी अच्छी डिबेट वॉइस ऑफ अमेरिका ने की है, बड़ी पॉजिटिव है, और मुझे तो वंस अगेन ये खुशी हो रही है कि हमारे उस सूबे से, कि जिस सूबे में खातून के हकूक की बात करना एक बड़ा एक ख्वाब होता था, वहाँ वो पूरे पाकिस्तान के लिए एक अच्छा ख्वाब लेके उठी हैं। वंस अगेन रक्षंदा आपको मुबारक, और मैं वो आपका चाहूंगा कि भाई मुझे मिले, बाकी आप अपने कंटिन्यू करें। कोविड को अगर आप सामने रखेंगी तो ये मुश्किल पैदा हो जाएगी, आजकल तो मीटिंग्स आप
ऑनलाइन, उन्होंने कहा है, उन्होंने यही कहा है कि हमने वो ऑनलाइन की है, ऑनलाइन मीटिंग करी है। रक्षंदा कंक्लूडिंग
रिमार्क जी, लॉ को जो मैं अप्लाई करने की बात कर रही हूँ ना, इस लॉ की एक दो खूबसूरत बातें मैं आपको बताना चाहती जो आम लोगों को नहीं पता। मैं कम्युनिटी का भी मैंने जिनका प्रोसेस किया, एक तो ये है कि इसके अंदर हम राजदारी या कॉन्फिडेंशियलिटी जो है उसको हम बहुत मेंटेन करते हैं।
बिल्कुल,
मुझे भी शुरू में मीडिया के लोगों ने कहा कि किसी बड़े आदमी का नाम आया हो तो आप प्लीज देख दें, देखिए हमने तो आपके साथ इतना सपोर्ट किया है जब आप एक्टिविस्ट थी। अब मैंने उनसे कहा कि देखिए ये किसी ये आपके टीवी का तो टिकर चल जाएगा, लेकिन आपके उस बंदे का तो अभी साबित नहीं हुआ। अच्छा दूसरी बात, इसमें मैं कमेटी को जब मैंने प्रोब किया और मैंने कहा देखें कोई खातून के साथ खड़ा नहीं होता, खासतौर पे जब आप किसी या मर्द भी इस हालत में हो, क्योंकि एक तो ये कानून सिर्फ औरतों के लिए नहीं है, मर्द भी आ सकते हैं, औरतें भी आ सकती है और ट्रांस भी आ सकते हैं।
बिल्कुल।
दूसरा मैं इसके अंदर आपके पास एक्सेस है, आपके पास अगर कोई विटनेस नहीं आता और कोई आके आपको कहता है कि ये वाकया मेरे साथ वहां हुआ है, आप उनको समन कर सकते हैं।
बिल्कुल।
और हमारे समन को ना मानना इक्वलेंट टू हाई कोर्ट कंटेंप्ट ऑफ कोर्ट में आता है। तो लॉ को बड़ा मजबूत किया है और इसके अंदर समझने की जरूरत है कि आप किसी भी सर्वाइवर को, किसी भी मुतासरा शख्स को हेल्प कैसे करते हैं, कि अगर आपको इसकी निटी ग्रिटी खुद भी पता हो और इदारे में भी लोगों को पता हो। अब वो डॉक्टर साहब वाली जो बात थी जिन्होंने सुइसाइड कमिट की, तो मैं उनका भी काम था कि वो सर पे खड़े होते कि जी मुझे ये रिपोर्ट दो, अगर नहीं देते तो गवर्नर को वो नोटिफिकेशन इशू कर सकते थे। तो जो बंदा हमारे यहाँ पे विक्टिम है, तो मेरे लिए वो बहुत हैरत की बात थी कि एक आम औरत या एक आम मर्द तो हमारे गांव में नहीं समझता, लेकिन हमारी एजुकेटेड क्लास नहीं समझती।
बिल्कुल बिल्कुल।
आपको पता है कि लोग जो सो कॉल्ड हमने इतनी तालीम ली है, जब लोग आते हैं इसमें तो वो परेशान हो जाते हैं, वो कहते हैं हमें तो पता ही नहीं हमने क्या करना है।
बिल्कुल।
आप रिश्वंदा साहब इतनी जबरदस्त बात कर रही हैं ना, मैं आपको बताता हूँ, तो ये एक ऐसी चीज है, बड़ा सेंसिटिव इशू है, जिसको लेके आप उभरी हैं, आप उठी हैं, इसको आप जारी रखिए। पंजाब गवर्नमेंट की तरफ से आपको जो सपोर्ट चाहिए होगी, मैं इंशाल्लाह स्पोक्स पर्सन एज ए स्पोक्स पर्सन ऑफ गवर्नमेंट ऑफ पंजाब आपको मैं ये अश्योरिटी दिलाता हूँ कि आपको हम फुल सपोर्ट करेंगे। हम कोशिश करेंगे कि आपके लेक्चर्स, आपकी चीजें जो है हम यूनिवर्सिटीज में अरेंज करें और यहाँ मिल बैठ के एक ऐसी चीज, एक ऐसा माहौल पैदा करें कि जिससे हर एक शख्स को उसका अपना राइट मिले।
बहुत शुक्रिया,
थैंक यू, और आपका भी
बहुत शुक्रिया आपका। इंजीनियर इफ्तिखार चौधरी साहब, तहरीक इंसाफ के रहनुमा और स्पोक्स पर्सन पंजाब गवर्नमेंट, आप हमारे साथ थे। रक्षंदा नाज साहबा, ओम्बर्स पर्सन खैबर पख्तूनख्वा, आपने हमें ज्वाइन किया, आपका भी बेहद शुक्रिया। और सामने इसी मौजू पे बात करने के लिए उज़्मा बुखारी, मुस्लिम लीग नवाज की रहनुमा, वो हमारे साथ थी, लेकिन हमने तालीमी इदारों के अंदर हैरेसमेंट, इस पे उनकी भी राय ली है कि आखिर इसका तदारुक कैसे होगा। उज़्मा बुखारी से पूछते हैं, उज़्मा आपके ख्याल में इसका खात्मा कैसे किया जाए और वाकईतन ये कितने बड़े पैमाने पर यह बाकायदा हिस्सा बनती जा रही है रोजमर्रा मामूलात का?
थैंक यू वेरी मच जी, मुझे खुशी होती है जब मुझसे सोशल इश्यूज पे बात की जाए, पॉलिटिकल इश्यूज पे, जो हम पॉलिटिक्स करते रहते हैं।
बिल्कुल।
लेकिन ये मेन इशू है हमारे, जो जिनके ऊपर हमें बात करके इस बात को एक कैंपेन बनाना चाहिए। मैं खुद एक बेटी की माँ हूँ जी, और मेरी बेटी भी एक प्राइवेट इंस्टीट्यूशन में पढ़ती है, सो मैं भी उतनी ही कंसर्न हूँ जितना कोई और माँ इस वक्त कंसर्न है। यकीनन ये प्रॉब्लम है, बहुत सारा प्रॉब्लम है इस वक्त, सिर्फ ये नहीं, ड्रग्स के हवाले से जो सूरत हाल है वो कोई इतनी अच्छी नहीं है, ड्रग्स की बहुत शिकायत मिलती है हमें खासतौर पर प्राइवेट इंस्टीट्यूशन के अंदर से। और मुझे अफसोस ये है कि हमारी सोसाइटी के अंदर एक तो कोई वर्क कल्चर ये अमेरिका वाला नहीं है कि आप अपने राइट्स के लिए खुल के बोले, अव्वल तो कोई बोलता नहीं है, और अगर कोई बच्ची हिम्मत कर ले तो उसको इतनी डिस्करेजमेंट मिलती है और उसको इतना उसके साथ कोई खड़ा होने के लिए तैयार नहीं होता इस इशू के ऊपर, उसी को कहा जाता है चुप हो जाओ, ये तुम्हारी इज्जत खराब हो जाएगी। वो बेचारी जो मजलूम है वो उसकी इज्जत खराब होती है, जो कर रहा होता है उसकी इज्जत खराब नहीं होती हमारे मुल्क
में। उसमें क्या होना चाहिए, क्या मतलब जैसे जैसे आपने कहा ना कि जाहिर है ये सोशल इश्यूज है, ये बिल्कुल पार्टीजन नहीं है, सो क्या आप असेंबली के अंदर तमाम पार्टियों के जो नुमाइंदा खवातीन हैं उनके साथ मिलके कोई आवाज उठाना चाहेंगी, कोई बाकायदा फोरम बनाना चाहेंगी कि इसको उसी तरह से डिजाइन किया जाए, एक सिस्टम बनाया जाए, लोगों को पता हो कि कंप्लेंट है तो कहाँ जाना है, कैसे उसका हल होना है, बिलखसूस ये तालीमी इदारों के अंदर, भले वो सरकारी हों भले वो निजी हों, तो उसके लिए बाकायदा जिलों के अंदर तहसील लेवल के ऊपर टीमें होनी चाहिए ना, जो फौरन जाकर इन्वेस्टिगेट करें और बात करें उनसे।
सोसाइटी को जो है वो उसकी डायनेमिक्स को देखना होगा, और अनफॉर्चुनेटली मुझे ये कहना कि कानून मौजूद है, बट पर्सन मौजूद है, उसके बाद जो है वो लेकिन कंप्लेंट नहीं करता है कोई, मैं यही तो गुजारिश कर रही हूँ। और आज भी मुझे बहुत अफसोस हुआ, हमारे वजीर तालीम पंजाब ने फरमाया है कि जी रिटन कंप्लेंट आएगी तो कुछ हो सकता है। मुझे ये बताइए वो बच्ची जो है क्या उसके पेरेंट्स उसको अलाउ करेंगे जिसकी अभी शादी होने बाकी है, جس کو ابھی اپنی تعلیم مکمل کرنی ہے اس کے پیرنٹس ہی نہیں چاہیں گے کہ وہ
معافی زیادہ ہوں یہاں پہ میں جو جس سسٹم کا میں مشاہدہ کروں آپ کی بات درست ہے کہ سوسائٹی کے پریشرز اپنی جگہ پہ لیکن آفیشیل بزنس کے اندر تو یہ ہونا پڑے گا نا ادروائز تو پھر کوئی بھی سرکاری عہدے کے اوپر بیٹھا وہ کہے گا اچھا مجھے زبانی کمپلینٹ ہے
جی آج میں نے سنا ہے کہ وزیر تعلیم نے یہ بھی کہا ہے کہ وہ نیا بل لا رہے ہیں اسمبلی کے اندر میں وقتاً فوقتاً اس ایشوز ان ایشوز پہ کوشش کرتی ہوں جو ہے اسمبلی کے اندر بات کرنے کی تھرو ریزولوشن اور سم ایڈجمنٹ موشن اور سم تھنگ ایون آن پوائنٹ آف آرڈر میں نے کئی دفعہ بچوں کے حوالے سے بات کی ہے چونکہ میری بیٹی خود جانتی ہے تو مجھے اندازہ ہوتا رہتا ہے کیا ہو رہا ہے
بالکل
لیکن انہوں نے کہا ہے کہ وہ نیا بل لانا چاہتے ہیں تو لیٹس سی کہ وہ کیا بل لاتے ہیں ظاہر ہے اس پہ ڈیلیبریشن ہوں گی اس پہ ہم اپنا ان پٹ دیں گے لیکن یہ جو ہمیں اس کو ایز کرنا ہوگا ہمیں بچیوں کو انکریج کرنا ہوگا
بالکل
کہ وہ اس ظلم کو جو ہے وہ برداشت نہ کریں اس کے اوپر کریج لیں اور کھڑے ہوں اور ہمیں پھر ان کے ساتھ کھڑے ہوں
بہت شکریہ عظمہ بخاری مسلم لیگ نواز سے آپ کا تعلق آپ نے جوائن کیا بہت شکریہ
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے اسد حسن کو اجازت دیجیے